यो रेडियो नेपाल हो। अब श्रीया नेपालबाट समाचार सुन्नुहोस्। शुरूमा प्रमुख समाचार। भारतको प्रयागराज स्थित महाकुम्भबाट फर्कने क्रममा भएको जीप दुर्घटनामा एकै परिवारका चार सहित पाँचजना नेपालीको मृत्यु। सहकारी बचतकर्ताको रकम सुरक्षाका लागि सहकारी मैत्री अध्यादेश जारी भएको नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको भनाई। पाथिभरा क्षेत्रमा केबल कार निर्माणमा देखिएको समस्याबारे आवश्यक समन्वय गर्न संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई जिम्मेवारी। आज विश्व सिमसार दिवस नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदै र दक्षिणी युक्रेनको ओडेसा शहरमा हिजो भएको रूसी क्षेप्यास्त्र आक्रमणको संयुक्त राष्ट्रसंघद्वारा निन्दा।
सुन त, भोलिको मिटिङको लागि सबैलाई फोन गर्यो?
छैन सर, मेरो मोबाइलमा ब्यालेन्स नै थिएन, अलि पछि गर्छु ल्यान्डलाइनबाट।
ल हेर, मोबाइलमा ब्यालेन्स छैन भनेर हुन्छ? तिमीलाई थाहा छैन यस कार्यालयले नेपाल टेलिकमको कर्पोरेट युजर ग्रुप अर्थात् सियुजी सेवा लिएको छ। तिम्रो नम्बरलाई पनि सियुजीमा सहभागी गराउन।
अनि सर, मेरो त प्रिपेड नम्बर हो नि।
अहिले नेपाल टेलिकमले प्रिपेड र पोस्टपेड दुवै फोनमा सियुजी सेवा लागू गरिसकेको छ। सियुजीमा आबद्ध भएपछि हाम्रो कर्मचारीहरू बीच निशुल्क र नेपाल टेलिकमको नेटवर्कमा सस्तो दरमा फोन तथा एसएमएस गर्न र डाटा चलाउन पाइन्छ नि। तिमीलाई थप जानकारी चाहिएमा नेपाल टेलिकमको वेबसाइट www.ntc.net.np मा हेर न।
नेपाल टेलिकम, राष्ट्रको संचार।
अब समाचार विस्तारमा। भारतको उत्तर प्रदेशको प्रयागराज महाकुम्भबाट फर्किरहेका एकै परिवारका चार सहित पाँचजना नेपालीको जीप दुर्घटनामा मृत्यु भएको छ। त्रिवेणी स्नान गरेर घर फर्कदै गरेका पाँचजनाको महोत्तरीसँगै जोड़िएको बिहारको मधुबनीमा हिजो जीप दुर्घटनामा परि मृत्यु भएको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ। मृत्यु हुनेमा महोत्तरीको जलेश्वर नगरपालिका सात बस्ने 60 वर्षीय बालकृष्ण झा, उहाँकी पत्नी 50 वर्षीय इन्दु देवी, मनरा सिस्वा नगरपालिका दुई बस्ने 50 वर्षीय मनतारण देवी र धनुषा जिल्लाको गंगुली बस्ने भान्जी 30 वर्षीय अर्चना झा रहेका छन्। गाड़ी चालक सिराहा घर भएका व्यक्तिको पहिचान खुल्न नसकेको जलेश्वर नगरपालिका सातका वडा सदस्य सुल्तान कवारीले जानकारी दिनुभयो। दुर्घटनामा थप 4 जना गम्भीर घाइते भएका छन् भने उनीहरूको मुजफ्फरपुरमै उपचार भइरहेको वडा सदस्य कवारीले बताउनुभयो। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सहकारी बचतकर्ताको रकमको सुरक्षाका लागि सहकारी मैत्री अध्यादेश जारी भएको बताउनु भएको छ। नेपाली कांग्रेस सहकारी विभागले पार्टी केन्द्रीय कार्यालयमा हिजो आयोजना गरेको कार्यक्रममा सभापति देउवाले सहकारी क्षेत्रका विकृतिको अन्त्य र सहकारीका बचतकर्ताको रकम सुरक्षित हुनुपर्ने उल्लेख गर्नुभयो। आर्थिक समृद्धिका लागि सहकारी आन्दोलनको विकास आवश्यक रहेको बताउनुहुँदै सभापति देउवाले सहकारी मूल्य मान्यता र अवधारणा अनुसार सञ्चालन हुनुपर्ने उल्लेख गर्नुभयो। पूर्व सचिव गोपीनाथ मैनालीले सहकारीका सदस्यले गरेको व्यवसायमा सहकारी सहकारी बीचमा र राष्ट्र बैंकले जारी गर्ने डिभेन्चर र नेपाल सरकारले जारी गर्ने ऋणपत्रमा मात्रै लगानी गर्न पाइनेमा 90% गैर सदस्य कारोबार हुँदा सहकारीमा समस्या सृजना भएको बताउनुभयो। नेपाली कांग्रेस सहकारी विभागका प्रमुख देवेन्द्र राज कणेलले बचतकर्ताको रकम हिनामिना हुन नदिनेतर्फ सबै सधैं सचेत हुनुपर्नेमा जोड़ दिनुभयो। प्रधानमन्त्री केपी शर्मा ओली समक्ष नेपाल कम्युनिष्ट पार्टी एमालेको केन्द्रीय सहकारी तथा गरीबी निवारण विभाग र राष्ट्रिय सहकारी महासंघ लिमिटेड नेपालले हालै जारी भएको सहकारी सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न ल्याइएको अध्यादेशका कतिपय प्रावधानलाई प्रतिस्थापन विधेयक मार्फत परिमार्जन गर्न सुझाव दिएका छन्। प्रधानमन्त्री निवासमा एमाले केन्द्रीय सहकारी विभागका प्रमुख खगराज अधिकारी र महासंघ अध्यक्ष ओम देवी मल्लले हिजो बेग्ला बेग्लै सुझावपत्र प्रधानमन्त्रीलाई हस्तान्तरण गर्नुभयो। अर्थतन्त्रको सुदृढीकरणमा महत्वपूर्ण भूमिका रहेको सहकारी क्षेत्रलाई व्यवस्थित गर्न अध्यादेश मार्फत लिएको कदम सकारात्मक भए पनि कतिपय व्यवस्था परिवर्तन योग्य भएको बारे उहाँहरूले ध्यान आकर्षण गराउनु भएको हो। सुझाव पत्रपछि प्रधानमन्त्री ओलीले प्रतिस्थापन विधेयक मार्फत प्रस्तुत विषयमा छलफल गरिने र सत्ता साझेदार दलसँग पनि सरकारको ध्यानाकर्षण गराइएका विषयमा परामर्श गर्नुपर्ने बताउनुभयो। पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले लोकतन्त्रको प्रवर्धनका लागि मात्रै नभई देशको कला संस्कृति र सम्पदाको जगेर्ना गर्न पनि सार्वजनिक सेवा प्रसारण पीएसबी कोषे ढुंगा साबित हुने बताउनु भएको छ। सार्वजनिक सेवा प्रसारण नेपाल एनटीभी इटहरी च्यानलको पाँचौं वार्षिक उत्सव का अवसरमा हिजो आयोजित कार्यक्रममा पूर्व राष्ट्रपति भण्डारीले नेपाली बीचको आपसी सद्भाव सहिष्णुता र भावनात्मक एकतालाई थप सुदृढ बनाउँदै संघीय लोकतान्त्रिक गणतन्त्रलाई जनताको आफ्नो व्यवस्थाको रूपमा स्थापित गर्न पीएसबी महत्वपूर्ण हुने विचार व्यक्त गर्नुभयो। कार्यक्रममा कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले सरकारले केही गर्न सकेन भन्ने गलत भाष्यलाई चिर्दै सत्य र तथ्यमा आधारित समाचारहरू जनता समक्ष सम्प्रेषण गर्ने दायित्व सार्वजनिक सेवा प्रसारण नेपालले निर्वाह गर्नुपर्ने बताउनुभयो। कार्यक्रममा सार्वजनिक सेवा प्रसारण नेपालका अध्यक्ष डाक्टर महेन्द्र विष्टले पीएसबीले राष्ट्रिय एकताको प्रवर्धन विपद सम्बन्धी जानकारी सम्प्रेषण र समृद्धिलाई प्राथमिकतामा राखेर काम गर्नुपर्ने बताउनुभयो। सार्वजनिक सेवा प्रसारण नेपालका संचालक समितिका सदस्य अनिता गुरूङ र एनटीभी इटहरी च्यानलका प्रमुख वसन्त रूपा खेतीले नयाँ अवस्था र परिस्थिति अनुसार एनटीभी इटहरी च्यानलले पनि आफूलाई परिष्कृत गर्दै लगेको बताउनुभयो। 2076 साल माघ 17 गतेबाट औपचारिक प्रसारणको शुभारम्भ भएको नेपाल टेलिभिजन इटहरी च्यानल स्थापनाको छैटौं वर्षमा प्रवेश गरेको छ। सार्वजनिक सेवा प्रसारण नेपालका अध्यक्ष डाक्टर महेन्द्र विष्टले विराटनगर 4 खार्जी स्थित तारिणी प्रसाद कोइराला स्मृति संचार ग्राम रेडियो नेपालको हिजो निरीक्षण गर्नुभएको छ। निरीक्षणपछि छलफल कार्यक्रममा अध्यक्ष डाक्टर विष्टले संचार ग्रामलाई थप उपयोगी र प्रभावकारी बनाउनु पर्नेमा जोड़ दिनुभयो। संचार ग्रामको ई लाइब्रेरी तथा म्युजियमको बारेमा स्थानीय स्तरमा जानकारी गराउन यसको प्रचार प्रसार आवश्यक भएको बताउनुभयो। संचालक समितिका सदस्य अनिता गुरूङले संचार ग्राममा रेडियो नेपालसँग जोड़िएका ऐतिहासिक सामग्री रहेकाले यसलाई जनता सामु पुर्याउन आवश्यक रहेको बताउनुभयो। कर्णालीका अधिकांश स्थानीय तहले संघीय सरकारबाट 80% समपूरक अनुदान रकम पाउने भएका छन्। सरकारले समपूरक अनुदान सम्बन्धी कार्यविधि 2081 अनुदान दिने सीमा निर्धारण गरेपछि स्थानीय तहले 80% पाउने भएका हुन्। नयाँ कार्यविधि अनुसार गाउँपालिका वा नगरपालिकाबाट कार्यान्वयन गरिने आयोजना वा कार्यक्रमको कुल लागत अनुमान 1 करोड़देखि 7 करोड़सम्म उपमहानगरपालिका वा महानगरपालिकाबाट कार्यान्वयन गरिने आयोजना वा कार्यक्रमको कुल लागत अनुमान 3 करोड़ रूपियाँदेखि 15 करोड़ रूपियाँसम्म तथा प्रदेश सरकारबाट कार्यान्वयन हुने आयोजना वा कार्यक्रमको कुल लागत अनुमान 10 करोड़ रूपियाँदेखि 30 करोड़ रूपियाँसम्म समपूरक अनुदान पाउने राष्ट्रिय योजना आयोगका सहसचिव यज्ञराज कोइरालाले जानकारी दिनुभयो। गृह मन्त्रालयले ताप्लेजुङस्थित पाथिभरा क्षेत्रमा केबलकार निर्माणमा देखिएको समस्याबारे आवश्यक समन्वय गर्न संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई जिम्मेवारी दिएको छ। गृह मन्त्रालयले केबलकार नियमनको विषय संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय अन्तर्गत पर्ने भएकाले यस्तो जिम्मेवारी दिएको गृह मन्त्रालयले जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ। स्थानीय रूपमा उठेका सवाल र सरोकारका विषय समेतलाई ध्यान दिई सरकारवालासँग समन्वय र सहजीकरण गरी समस्या समाधान गर्न तत्काल पहल अघि बढ़ाउन गृह मन्त्रालयले सामान्य प्रशासन मन्त्रालयलाई आग्रह गरेको छ। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले माओवादी केन्द्रको पक्षमा ध्रुवीकरणको नयाँ लहर शुरू भएको बताउनु भएको छ। नेकपा माओवादी केन्द्र चितवनले हिजो गरेको पार्टी प्रवेश कार्यक्रममा उहाँले देशलाई नयाँ देशलाई माया गर्ने र परिवर्तनलाई संस्थागत गर्ने अभियानमा ध्रुवीकरणको नयाँ लहर शुरू भएको बताउनुभयो। देश र जनताको पक्षमा पार्टीले लिएको पहल कदमीले जनतामा नयाँ आशाको जागृत हुँदै गरेको उहाँले जानकारी दिनुभयो। उपप्रधान एवं शहरी विकास मन्त्री प्रकाश मान सिंहले राजनीतिबारे गलत भाष्य निर्माण गर्न खोजिएको बताउनु भएको छ। विश्व निकेतन माध्यमिक विद्यालयको 79 वार्षिक उत्सव समारोहमा उपप्रधानमन्त्री सिंहले पढ़ाई तथा अन्य क्षेत्रमा अब्बल भएकाका लागि राजनीतिमा प्रशस्त ठाउँ रहेको बताउनुभयो। विक्रमसम्म 2003 एउटा सत्तलबाट पठन पाठनको शुरूआत भएको विश्व निकेतन विद्यालयले उत्कृष्ट शैक्षिक नतिजा दिँदै आएको छ। संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्री प्रसाद पाण्डेले देशको वर्तमान सरकारको प्रमुख लक्ष्य देश विकास भएको बताउनु भएको छ। नेपाली कांग्रेसले बागलुङमा हिजो आयोजना गरेको कार्यकर्ता भेटघाटमा उहाँले देश र जनतालाई केन्द्रमा राखेर सरकारले काम गरिरहेको बताउनुभयो। वर्तमान सरकार गठनपछि मुलुकको अर्थतन्त्रमा क्रमशः सुधार भएको उल्लेख गर्नुहुँदै उहाँले पर्यटनको विकासबाट देशलाई आर्थिक विकासको बाटोमा अग्रसर गराउन सकिने बताउनुभयो। उहाँले सत्ता साझेदार दलबीच कुनै समस्या नभएको तथा राजनैतिक स्थायित्व कायम गर्न वर्तमान सरकार बनेको बताउनुभयो। खानेपानी मन्त्री प्रदीप यादवले सामुदायिक खानेपानी प्रणालीमाथि हाल लाग्दै आएको कर खारेज गरिने बताउनु भएको छ। हिजो काठमाण्डुमा आयोजित कार्यक्रममा मन्त्री यादवले सामुदायिक खानेपानी प्रणालीमाथि हाल लाग्दै आएको करले अनावश्यक आर्थिक भार सृजना गरिरहेको भन्दै नीति निर्माण तहमा विशेष पहल गरी यो कर खारेज गर्ने बताउनुभयो। मन्त्री यादवले नागरिकलाई सुरक्षित र सुलभ खानेपानी उपलब्ध गराउनु सरकारको प्रमुख जिम्मेवारी भएको बताउनुभयो। कञ्चनपुरको लालझाँडी गाउँपालिकाले विकास साझेदार संस्थाहरूसँगको साझेदारीमा अति विपन्न परिवारलाई सुरक्षित आवास निर्माण गरी हस्तान्तरण गरेको छ। पालिकाले अति विपन्न परिवारका थप 12 घर निर्माणको प्रक्रिया अघि बढ़ाएको छ। कञ्चनपुरबाट संवाददाता हरिशचन्द्र बागको रिपोर्ट।
कञ्चनपुरको लालझाडी गाउँपालिका 5 बैजनाथ टोलमा सुरक्षित आवास परियोजना अन्तर्गत 10 विपन्न परिवारलाई घर हस्तान्तरण गरिएको छ। कुल 65,50,000 रूपियाँ लागतमा निर्माण सम्पन्न भएका यी घरहरूमा लालझाडी गाउँपालिकाले 30,00,000, विकास साझेदार संस्थाहरू हेबिट्याट फर ह्युमेनिटी नेपाल र निड्स नेपालले 20,50,000 तथा स्थानीय समुदायले श्रमदान मार्फत 15,00,000 रूपियाँ बराबरको योगदान गरेका छन्। लालझाडी गाउँपालिकाका अध्यक्ष निर्मल राणाका अनुसार पहिलो चरणमा 10 घर निर्माण भई हस्तान्तरण गरिएको छ भने थप 12 घरका लागि प्रक्रिया अघि बढ़ाइएको छ।
हामीले गरेको यो सानो प्रयास यस वर्ष हामीले पुनः 12 घरको लागि व्यवस्थापन गर्नको लागि छलफल भइसकेको छ। त्यो प्रक्रिया अगाडि भइसकेको छ। 6 वडामा 6 वटा, 4 वडामा 6 वटा घर गरेर 12 घर बनाउने भनेर लगभग हाम्रो एग्रीमेन्ट पनि निर्णय हामी गरिसकेका छौँ।
पहिला छाप्रोमा बस्दै आएका लाभग्राही परिवारहरू पक्की घर पाएर अत्यन्त खुशी छन्। लाभग्राही पार्वती सार्की, मदन नेपाली र लक्ष्मी टमाटाले सुरक्षित आवास पाएपछि जीवन सहज भएको प्रतिक्रिया दिनुभएको छ।
पहिले कच्ची घरमा बस्थ्यो, अहिले सस्ता वालालाई दियो घर, सजी भइरहेछ, हामीलाई बहुत सजी भइरहेछ।
पहिला पानी पस्थ्यो, काठको चाहिँ घर थियो, त्यो घरमा सुनि डुबान पर्ने, हावा हुरी आयो भने कतिखेर चाहिँ घर खिच्छ भन्ने चाहिँ डर हुने, बाल बच्चालाई कहाँ लगौँ कता लगौँ भन्ने चाहिँ त्यस्तो दिलमा महसुस हुने, फेरि आफूसँग त्यत्रो पैसा पनि लगानी पनि थिएन, हामीसँग त्यत्रो 5-6 लाख रुपियाँ लगाएर चाहिँ घर बनाउने हिम्मत पनि थिएन, धेरै ढुक्क भएको छ, अलिक खुसी लागेको छ सर।
ढुङ्गा हालबर पो बाहिर भित्र गराउँथे, भित्र पानी फुट परले परेशान हुन्थे, अहिले धेरै सहयोग गर्यो, धेरै सजिलो भएको छ हामीलाई।
सुरक्षित आवास परियोजनाले विपन्न परिवारका लागि आशाको किरण देखाएको छ। अन्य टोल बस्तीमा समेत यो कार्यक्रमलाई निरन्तरता दिने लालझाडी गाउँपालिका वडा नम्बर 5 वडा अध्यक्ष पहल बहादुर थापाको भनाइ छ।
अन्य घरहरू छुटेका छन्, उहाँहरूलाई पनि हामी समेट्ने कोसिस गर्नेछौँ। घर 10 जनाले मात्र पाए हामी पाउँदैनौ कि भन्ने जुन भ्रमहरू छ त्यसलाई हामी चिर्दै जाने कोसिस
कोसिस गर्नेछौ।
परियोजनाले आवास निर्माण सँगै वित्तीय साक्षरता, खाने पानी तथा सरसफाई तालिम, विपद जोखिम न्यूनीकरण कार्यक्रम तथा बाँसका बिरूवा वितरण जस्ता गतिविधिहरू सञ्चालन गरेको छ। निड्स नेपालका कार्यकारी निर्देशक भवराज रेग्मी,
अरू पालिकामा यो कार्यक्रम विस्तार भएको छ, यो सँगसँगै अरू धेरै कार्यक्रमहरू हामी काम गर्न सक्छौ। यसैले पालिकाको नेतृत्वले, प्रदेशको नेतृत्वले, संघको नेतृत्वले गर्ने के हो भन्दा हामीसँग भएको स्रोतलाई बढी भन्दा बढी सदुपयोग चाँडो भन्दा चाँडो कसरी गर्ने भन्नेतिर जान पर्छ।
आवास हरेक नागरिकको मौलिक हक हो। सुरक्षित आवास कार्यक्रमले विपन्न परिवारको जीवन स्तर सुधार गर्ने विश्वास लिएको छ। हरिश चन्द्र बाग, रेडियो नेपाल, कञ्चनपुर।
हाम्रो साझा भविष्यका लागि सिमसार क्षेत्रको संरक्षण नाराका साथ विश्व सिमसार दिवस नेपालमा पनि आज विभिन्न कार्यक्रम गरी मनाइँदैछ। प्रत्येक वर्ष फेब्रुअरी 2 तारीकमा मनाइने यो दिवस सिमसार क्षेत्रको संरक्षण र सम्वर्धन गर्ने हेतुले मनाइने गरिएको छ। ताल, तलैया, पोखरी, नदी, खोला, झरना, धानखेत, पानीको मुहान, दलदल एवं पानी जमेको क्षेत्र सिमसार हो। जैविक विविधताको दृष्टिले महत्वपूर्ण प्राकृतिक स्थलका रूपमा रहेको सिमसारले विभिन्न प्रजातिका जीवजन्तु तथा वनस्पतिलाई वासस्थान प्रदान गर्नुका साथै मानिसलाई जीवनयापनका स्रोत प्रदान गर्ने गर्दछ। विश्वव्यापी रूपमा सिमसार क्षेत्रको संरक्षण र सम्वर्धन गर्ने उद्देश्यले सिमसार महासन्धि सन् 1971 इरानको रामसार शहरमा भएको थियो। सोही महासन्धिलाई रामसार महासन्धि पनि भनिन्छ। रामसार महासन्धिमा हस्ताक्षर गरिएको दिन फेब्रुअरी 2 तारीकलाई स्मरण गर्दै विश्व सिमसार दिवस मनाउन शुरू गरिएको हो। साहित्यकार पुष्पाञ्जली खनालद्वारा लेखित कोविड कैरन काव्य हिजो काठमाण्डुमा आयोजित कार्यक्रममा सार्वजनिकरण गरिएको छ। कार्यक्रममा प्राज्ञ विष्णु प्रभातले कोविड कैरन कृतिले कोरोना महामारीको जीवन्त चित्रण गर्नुका साथै नेपाली साहित्यलाई थप समृद्ध बनाउनमा योगदान पुर्याएको धारणा व्यक्त गर्नुभयो। साहित्यकार डाक्टर विनोद ढकाल र शिक्षाविद बलराम खनालले कोरोना कालको मानव जीवनको परिस्थितिलाई साहित्य सृजना मार्फत आउँदो पुस्तालाई जानकारी दिन कृति सफल हुने विश्वास व्यक्त गर्नुभयो। पुस्तकका लेखक पुष्पाञ्जली खनालले कोरोना कालमा देश विदेशका सम्पूर्ण परिस्थितिलाई समेटेर काव्य लेखिएको उल्लेख गर्नुभयो। जुम्लामा माटोको ढिस्कोमा पुरिएर हिजो एकजनाको मृत्यु भएको छ। घर लिपपोत गर्न माटो ल्याउन गएकी चन्दननाथ नगरपालिका 6 25 वर्षीय विमला सुनारको माला भीड़मा माटो निकाल्दै गर्दा ढिस्को खसेपछि पुरिएर मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब परीक्षक छेदीलाल कामतीले जानकारी दिनुभयो। अब अन्तर्राष्ट्रिय समाचार। दक्षिणी युक्रेनको ओडेसा शहरमा हिजो भएको रूसी क्षेप्यास्त्र आक्रमणको संयुक्त राष्ट्रसंघले निन्दा गरेको छ। युक्रेनको 19 शताब्दीमा बनेको ऐतिहासिक महत्वको भवनमा क्षति पुगेको र कम्तीमा 7 घाइते भएको घटनाको राष्ट्रसंघले निन्दा गरेको हो। युनेस्को विश्व सम्पदा सूचीमा सूचीकृत ओडेसाको ऐतिहासिक केन्द्रमा गैराती भएको क्षेप्यास्त्र आक्रमणबाट कम्तीमा 2 सांस्कृतिक भवनमा गम्भीर क्षति पुगेको संयुक्त राष्ट्रसंघीय निकाय युनेस्कोले जनाएको छ। आक्रमणको निन्दा गर्नुहुँदै युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रूसी सेनाले जानाजान आक्रमण र कुनै पनि व्यक्तिको मृत्यु नहुनु भाग्यको कुरा भएको बताउनुभयो। युक्रेनी संचार माध्यमले होटल नजिकै ठूलो खाल्डो परेको, भवन चिरिएको र झ्याल फुटेको र भित्रको भुइँमा फोहोर थुप्रिएको तस्विर सार्वजनिक गरेका छन्। रूसी सैन्य ब्लगरहरूले उक्त होटलमा विदेशी सैन्य विशेषज्ञहरू बसेको दावी गरेका छन्। पाकिस्तानको दक्षिण पश्चिमी बलुचिस्तान प्रान्तमा हिंसात्मक गतिविधि गर्ने पृथकतावादी समूह र अर्धसैनिक सुरक्षाकर्मीबीच भएको भिडन्तमा कम्तीमा 38 जनाको मृत्यु भएको छ। बन्दुकधारीहरूले सड़क अवरूद्ध गरेर अर्धसैनिक बल चढ़ेको गाड़ीमा जथाभावी गोलाबारी गर्न थालेपछि घटनामा कम्तीमा 18 सैनिक र 20 बन्दुकधारीको मृत्यु भएको त्यहाँका प्रहरी अधिकारीहरूले जनाएका छन्। प्यालेस्टिनी समूह हमासले दक्षिणी गाजाको खान युनिसबाट 2 गाजा सिटीबाट 1 गरी 3 इजरायली बन्धक मुक्त गरेको छ। हमासले 34 वर्षीय यार्देन विवास, 53 वर्षीय ओफर कालदोरन र 65 वर्षीय किथ सिगललाई रेडक्रसको जिम्मामा मुक्त गरेको हो। उनीहरू जनवरी 19 इजरायल र हमास बीच युद्ध विराम सम्झौता भए यता चौथो चरणमा छाडिने बन्धक हुन्। अब आर्थिक समाचार।
यस आर्थिक समाचारको साथमा नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
गुणस्तरीय कृषि औजारको मापदण्ड निर्माण गर्न एसिया प्रशान्त क्षेत्रका देशहरूको 11 वार्षिक बैठक काठमाडौँमा शुरू भएको छ। एसिया प्रशान्त कृषि औजार परीक्षण सञ्जाल एन्टममा यस क्षेत्रका 23 सदस्य मध्ये बैठकमा 19 देशका 55 जना प्रतिनिधिको सहभागिता रहेको छ। 3 दिनसम्म चल्ने बैठकले एसिया प्रशान्त क्षेत्रका देशमा गुणस्तरीय कृषि औजारका लागि कस्तो कानूनी व्यवस्था गर्ने भन्ने विषयमा समेत छलफल गर्ने जनाइएको छ। कृषि तथा पशुपन्छी विकास मन्त्रालयका सचिव डाक्टर गोविन्द प्रसाद शर्माले कृषि क्षेत्रको आधुनिकीकरणका लागि कृषि औजारको भूमिका महत्वपूर्ण हुने भएकोले त्यस्ता सामग्री गुणस्तरीय हुन आवश्यक भएकोमा जोड दिनुभयो। नेपालमा गुणस्तरीय कृषि औजारको आयातका लागि मन्त्रालयले आवश्यक कानूनी प्रबन्ध गर्न लागेको सचिव शर्माले उल्लेख गर्नुभयो। नेपाल कृषि अनुसन्धान परिषद अन्तर्गतको नेपाल कृषि इन्जिनियरिङ अनुसन्धान केन्द्रका प्रमुख एवं आयोजक संस्था एन्टमका अध्यक्ष श्रीमद श्रेष्ठले बैठकले 23 देशले मान्ने गरी गुणस्तरीय कृषि औजार सम्बन्धी मापदण्ड निर्माण गर्ने उल्लेख गर्नुभयो। सरकारले सेवा क्षेत्रको निर्यात प्रवर्धन, आपूर्ति प्रणालीमा सबलीकरण र क्षेत्रगत समन्वय मार्फत कुल गारस्थ उत्पादनमा वाणिज्य क्षेत्रको योगदान बढाउने लक्ष्य सहित नयाँ वाणिज्य नीति 2081 कार्यान्वयनमा ल्याएको छ। वाणिज्य नीति 2072 प्रतिस्थापन गर्दै सरकारले नयाँ वाणिज्य नीति 2081 कार्यान्वयनमा ल्याएको हो। नयाँ नीतिले वस्तु तथा सेवाको उत्पादन र उत्पादकत्व बढाउने, निर्यात प्रवर्धन गर्दै आयातलाई निर्यातसँग अन्तराबद्ध गरी व्यापार सन्तुलन कम गर्ने लक्ष्य लिएको छ। त्यसै गरी आपूर्ति श्रृंखला सुदृढ गर्ने, व्यापार लागत घटाउने तथा व्यापारजन्य पूर्वाधारहरूको विकास गरी प्रतिस्पर्धी क्षमता विकास गर्ने लगायतका उद्देश्यहरू नीतिले लिएको छ। तुलनात्मक तथा प्रतिस्पर्धात्मक लाभका वस्तु तथा सेवा उत्पादन र उत्पादकत्व वृद्धि गर्ने, उत्पादित वस्तुको गुणस्तर वृद्धि गर्ने, व्यापार तथा पारवहन लागतमा कमी गर्ने र नेपाली वस्तुको अन्तर्राष्ट्रिय प्रतिस्पर्धी क्षमता बढाउने जस्ता विषयहरू पनि नीतिले अघि सारेको छ। झापा जिल्लाको मेचीनगर धुलाबारीमा निर्माण भएको अदुवा प्रशोधन केन्द्र केही वर्ष सञ्चालनमा आएपछि बन्द भएको छ। अदुवा प्रशोधन केन्द्र बन्द भएपछि करोडौंको लगानी अल्पत्र परेको छ। अदुवाको उत्पादन, प्रशोधन तथा व्यापार प्रबन्धन गर्ने मुख्य उद्देश्यले निर्माण भएको अदुवा प्रशोधन केन्द्र बन्द भएको हो। सार्वजनिक निजी साझेदारी अवधारणा अनुसार सञ्चालनमा आएको अदुवा प्रशोधन केन्द्रका लागि विश्व व्यापार संगठनले 11,73,694 डलर खर्च गरेको थियो।
आर्थिक समाचार प्रस्तुत गर्दै हुनुहुन्थ्यो भुवन आचार्य। अब खेल समाचार।
त्रिगुणात्मक अन्तर्राष्ट्रिय महिला टी20 सिरिज अन्तर्गत दोस्रो खेलमा नेपाल थाइल्याण्डसँग पराजित भएको छ। थाइल्याण्डले नेपाललाई 4 हराएको हो। कीर्तिपुरस्थित त्रिवी क्रिकेट मैदानमा नेपालकी कप्तान इन्दु वर्माले टस जितेर ब्याटिङ गर्ने निर्णय लिइन्। नेपाली महिला टोलीले निर्धारित विश्वभरमा 9 गुमाएर 101 रन बनायो। 102 रनको विजयी लक्ष्य थाइल्याण्डले 19 ओभरमा 6 गुमाएर पूरा गर्यो। बलिङतर्फ नेपालका लागि मनिषा उपाध्यायले 2 तथा कविता कुंवर, रुबिना छेत्री र कविता जोशीले 1-1 विकेट लिइन्। यसअघि नेपाल पहिलो खेलमा नेदरल्याण्डसँग 20 रनले पराजित भएको थियो। थाइल्याण्डले भने आफ्नो पहिलो खेलमा नेदरल्याण्डसलाई 8 पराजित गरेको थियो। टाइगर ग्रुप पोखरामा जारी टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय महिला तथा पुरूष भलिबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ। पोखरा रंगशालामा शनिबार सम्पन्न दोस्रो क्वालिफायरमा टाइगर ग्रुप पोखराले टिपटप न्यू डायमण्ड स्पोर्ट्स क्लबलाई 3-1 सेटले पराजित गरेको हो। पहिलो सेट 16-25 अंकले गुमाएको टाइगर ग्रुपले दोस्रो, तेस्रो र चौथो सेटमा उत्कृष्ट खेल प्रदर्शन गर्दै फाइनलमा स्थान बनाएको हो। टाइगर ग्रुपले उपाधिका लागि आइतबार सशस्त्र प्रहरी बलको एपीएफ क्लबसँग प्रतिस्पर्धा गर्नेछ। प्रतियोगितामा पुरूषतर्फ दोस्रो क्वालिफायरमा गण्डकी प्रदेश भलिबल संघ र त्रिभुवन आर्मी क्लब बीच प्रतिस्पर्धा हुनेछ। उक्त खेलको विजेताले उपाधिका लागि आइतबार नेपाल पुलिससँग खेल्नेछ। जनकपुर नाइट्स नेपाल कबड्डी लीगको पहिलो संस्करणमा च्याम्पियन बनेको छ। त्रिपुरेश्वर स्थित राष्ट्रिय खेलकुद परिषद राखेपो कबड हलमा शुक्रबार राति भएको फाइनलमा काठमाडौँ माभरिक्सलाई 45-41 पराजित गर्दै जनकपुरले उपाधि जितेको हो। उपाधिसँगै जनकपुरले 5,00,000 रूपियाँ पुरस्कार प्राप्त गरेको छ। उपविजेता काठमाडौँले 2,00,000 प्राप्त गर्यो। फ्रेण्ड्स युथ क्लब डडेलधुराले अर्जुन ट्रफी राष्ट्रिय टी20 च्याम्पियनशीपमा विजयी शुरूआत गरेको छ। कैलालीको धनगढ़ी स्थित फाफला क्रिकेट मैदानमा शनिबार भएको खेलमा फ्रेण्डसले धनगढ़ी क्रिकेट टीमलाई 8 विजयी भएको हो। धनगढ़ीले दिएको 133 रनको लक्ष्य पछ्याएको फ्रेण्डसले 15.5 ओभरमा 2 गुमाउँदै 136 रन बनायो। यसअघि टस हारेर पहिला ब्याटिङ थालेको धनगढ़ीले निर्धारित 20 ओभरमा 9 गुमाउँदै 132 रन बनाएको थियो।
खेल समाचार प्रस्तुत गर्दै हुनुहुन्थ्यो रमेश टमाटा। अब मौसम सम्बन्धी जानकारी। आज कोशी प्रदेशका पहाड़ी भागमा आंशिक बदली रही बाँकी भागमा मौसम सामान्यतया सफा रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ। गत 24 घण्टामा काठमाण्डु उपत्यकामा मापन गरिएको अधिकतम तापक्रम 21.3 डिग्री सेल्सियस, न्यूनतम तापक्रम 4.5 डिग्री सेल्सियस, आज दिउँसो काठमाण्डु उपत्यकाको अधिकतम तापक्रम 20 देखि 22 डिग्री सेल्सियसका बीच रहने अनुमान गरिएको छ। काठमाण्डु उपत्यकामा सूर्योदय अघि बिहान 6:51 भयो भने सूर्यास्त भरे साँझ 5:45 हुनेछ। अन्त्यमा यस प्रसारणका प्रमुख समाचार फेरि पटक। भारतको प्रयागराजस्थित महाकुम्भबाट फर्किने क्रममा भएको जीप दुर्घटनामा एकै परिवारका 4 सहित 5 जना नेपालीको मृत्यु। सहकारी बचतकर्ताको रकम सुरक्षाका लागि सहकारी मैत्री अध्यादेश जारी भएको नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको भनाई। पाथीभरा क्षेत्रमा केबलकार निर्माणमा देखिएको समस्याबारे आवश्यक समन्वय गर्न संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई जिम्मेवारी। आज विश्व सिमसार दिवस नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदै र दक्षिणी युक्रेनको ओडेसा शहरमा हिजो भएको रूसी क्षेप्यास्त्र आक्रमणको संयुक्त राष्ट्रसंघद्वारा निन्दा। रेडियो नेपालबाट बिहान 7 बजेको समाचार सकियो। अर्को समाचार बुलेटिन 8 बजे अंग्रेजीमा सुन्न सक्नुहुनेछ। हवस् त, नमस्कार।